بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے فلسطینی علاقوں میں اسرائیلی فوجیوں اور انتہا پسند صہیونیوں کی جارحانہ کارروائیاں اور بڑی تعداد میں فلسطینیوں پر ڈھائے جا رہے مظالم. اس موضوع پر گفتگو ہوں گی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جہاں ناظرین، ایک طرف جہاں پورا عالم اسلام سانح مینا کو لے کر سوگوار و عزادار ہے اور مختلف ملکوں کے مسلمان اپنے پیاروں کے جنازوں کو یا تو تلاش کر رہے ہیں یا پھر انہیں سعودی عرب میں دفنانے کی ہی کوشش کی جا رہی ہے، یا اسلامی جمہوریہ ایران جیسے ملکوں کی طرف سے اپنے شہید ہونے والے حاجیوں کو ایران یا وطن واپس لانے کی کوشش ہو رہی ہیں. یعنی غرض یہ کہ جب پورا عالم اسلام سوگوار و عزادار ہے اور خود یمن اور عراق اور شام کی صورتحال انتہائی بحرانی ہے، ایسے میں فلسطین کے مقبوضہ علاقوں میں اسرائیلی فوجیوں اور انتہا پسند صہیونی آبادکاروں نے ایک بار پھر فلسطینی مسلمانوں پر عرص حیات تنگ کر دیا ہے. پچھلے تین دنوں کے دوران اطلاعات یہ ہیں کہ 460 سے زائد فلسطینی صہیونی فوجیوں اور غاصب صہیونی انتہا پسندوں کے حملوں میں زخمی ہو چکے ہیں اور 4 کے قریب کم سے کم شہید ہو چکے ہیں، جن میں ایک بچہ بھی شامل ہے جسے صہیونی فوجیوں نے براہ راست گولی مار دی تھی. اس درمیان یہ بھی اطلاعات ہیں کہ پچھلے اتوار سے مسجد الاقصیٰ کا پوری طرح سے محاصرہ کر لیا گیا ہے. اس وقت غرب اردن اور بیت المقدس فوجی چھاونیوں میں تبدیل ہو چکے ہیں. بتایا جاتا ہے کہ صرف بیت المقدس میں 4000 صہیونی فوجی فلسطینی جو رہائشی علاقے وہاں پر تعینات ہو چکے ہیں، جبکہ مسجد الاقصیٰ کے اطراف ہر طرف صہیونی فوجی نظر آ رہے ہیں اور غرب اردن میں صہیونی فوج کے 4 بریگیڈ فوجی تعینات ہو چکے ہیں. اطلاعات یہ موصول ہو رہی ہیں کہ صہیونی فوجی اور غاصب انتہا پسند صہیونی فلسطینی مسلمانوں کے گھروں کو مسمار کر رہے ہیں. اس درمیان صہیونی فوجیوں اور نہتے فلسطینیوں کے درمیان شدید جھڑپوں کی بھی اطلاعات موصول ہو رہی ہیں. اور تو اور، غاصب صہیونی حکومت کی کابینہ کے وزیر اعظم بنیامین نتنیاہو نے اپنے کل کے اجلاس میں باضابطہ طور پر حکم دے دیا ہے کہ جتنے بھی فلسطینی رہنما ہیں، خواہ وہ فلسطین کے اندر ہاتھ آئیں یا فلسطین کے باہر وہ ملیں، انہیں قتل کر دیا جائے. اور صہیونی کابینہ نے اس کی منظوری دے کر گویا دہشت گردانہ کاروائیوں کو قانونی شکل دے دی ہے. آخر عالم اسلام کہاں ہے اور کیوں فلسطین کی طرف متوجہ نہیں ہے؟ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ ترتیب دی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
مسجد الاقصیٰ سے تیسری تحریک انتفاضہ کے شعلے بلند ہونا شروع ہو گئے ہیں اور مشرقی بیت المقدس کے نوجوان اس میں پیش دکھائی دے رہے ہیں. غرب اردن اور مشرقی بیت المقدس سے ملنے والی خبروں کے مطابق صہیونیوں اور فلسطینیوں کے درمیان جھڑپوں کا دائرہ 1948 کے مقبوضہ علاقوں تک پھیل گیا ہے، جس نے ایک بار پھر صہیونی حکام کی نیندیں حرام کر دی ہیں. صہیونی حکومت کے وزیر اعظم بنیامین نتنیاہو نے بیت المقدس شہر میں مزید 4000 صہیونی فوجیوں کو تعینات کرنے کا حکم دیا ہے. صہیونی فوج کے سربراہ گادی آئزن کوٹ نے بھی مغربی کنارے 4 بٹالین پیدل فوج تعینات کیے جانے کا اعلان کرتے ہوئے کہا ہے کہ اتنی بڑی تعداد میں صہیونی فوجیوں کی تعیناتی کا مقصد فلسطینی مجاہدین کی کارروائیوں کو روکنا اور صہیونی آبادکاروں کو سیکورٹی فراہم کرنا ہے. اسی دوران اطلاعات ہیں کہ فلسطینی مجاہدین نے پیر کی شب شمالی رام اللہ میں بیت ایل چیک پوسٹ کے قریب صہیونی فوجیوں پر فائرنگ کی ہے. الاقصیٰ ٹیلی ویژن نے بھی اپنی ایک رپورٹ میں بتایا ہے کہ صہیونی فوجیوں اور فلسطینیوں کے درمیان شدید جھڑپوں کے دوران کم سے کم 2 فلسطینی نوجوان زخمی ہو گئے ہیں. پچھلے چار روز سے مغربی کنارے اور مشرقی بیت المقدس میں مسجد الاقصی کی حمایت میں مظاہرے اور احتجاج کرنے والے فلسطینیوں اور صہیونی فوجیوں کے درمیان جھڑپوں میں کم سے کم 4 فلسطینی شہید اور 450 کے قریب زخمی ہو چکے ہیں۔ اس ساری صورتحال کا سب سے افسوسناک پہلو یہ ہے کہ عالمی برادری تو ایک طرف، عالم اسلام پر بھی مجموعی طور پر موت جیسی خاموشی طاری ہے، اور ایران اور دنیا کے چند ایک ممالک کے سوا کہیں سے کوئی صدائے احتجاج سنائی نہیں دے رہی۔ فلسطین کی اسلامی مزاحمتی تحریک حماس نے فلسطین کی تحریک مزاحمت کی حمایت سے متعلق ایران کے موقف کی قدردانی کرتے ہوئے دیگر اسلامی ملکوں سے بھی اپیل کی ہے کہ وہ ایران جیسا موقف اپنائیں۔ فلسطین کی اسلامی مزاحمتی تحریک حماس کے خارجہ تعلقات سے متعلق امور کے سربراہ اسامہ حمدان نے منگل کے روز ایرنا سے گفتگو کرتے ہوئے فلسطین، فلسطینی قوم اور فلسطینیوں کی تحریک مزاحمت کی حمایت سے متعلق رہبر انقلاب اسلامی کے موقف کو ایرانیوں کی شجاعت و بہادری سے تعبیر کیا ہے۔ انہوں نے غاصب صہیونی حکومت کے مقابلے میں فلسطینی قوم کو تنہا چھوڑنے والے عرب ملکوں پر شدید تنقید کی اور تمام عرب اور اسلامی ملکوں سے مطالبہ کیا کہ وہ فلسطینی عوام اور ان کی تحریک مزاحمت کی حمایت سے متعلق رہبر انقلاب اسلامی آیت اللہ العظمی سید علی خامنائی کے موقف سے سبق حاصل کرتے ہوئے فلسطین کی حمایت میں شفاف موقف اپنائیں۔ اسی دوران تحریک حماس کے سیاسی دفتر کے رکن عزت رشک نے نئی تحریک انتفاضہ شروع کرنے اور صہیونیوں کے خلاف فلسطینی مجاہدین کے حملے تیز کرنے کی اپیل کرتے ہوئے کہا ہے کہ اب وقت آ گیا ہے کہ صہیونیوں کے پیروں تلے زمین کھینچ لی جائے۔ حقیقت یہ ہے کہ مسجد الاقصی سے تیسری تحریک انتفاضہ کے شعلے بلند ہو رہے ہیں، اور اس تحریک میں مسجد الاقصی کے محافظین، دینی طالب علم اور بیت المقدس کے رہنے والے نوجوان پیش ہوں گے۔
جی ناظرین، آپ نے ہمارے ساتھیوں کی رپورٹ ملاحظہ فرمائی جو انہوں نے ترتیب دی تھی۔ اب چلتے ہیں سیدھے کراچی اسٹوڈیو جہاں پر موجود ہیں فلسطین فاؤنڈیشن پاکستان کے ترجمان جناب صابر کربلائی صاحب۔ السلام علیکم جناب۔ صابر صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ موجودہ جو صورتحال ہے، جس طرح سے فلسطین کے مختلف علاقوں اور خاص طور پر غرب اردن اور مشرقی بیت المقدس میں فلسطینیوں پر عرصہ حیات تنگ کیا جا رہا ہے، موجودہ صورتحال میں میں خاص طور پر توجہ دینا دلانا چاہتا ہوں، اس کی کیا وجہ ہو سکتی ہے؟
بسم اللہ الرحمن الرحیم۔ بہت شکریہ آپ نے آج کے اس اہم موضوع کے اوپر جو گفتگو کا یہ ٹاپک رکھا ہے۔ میں یہ سمجھتا ہوں کہ سانحہ منا کے جو المناک ایک حادثہ جو رونما ہوا ہے، حجاج کرام جہاں پر 4000 سے زائد شہید ہوئے، اور دوسری طرف ایک سینیریو یہ بھی نظر آ رہا ہے کہ شام کی جو صورتحال تھی کہ جہاں پر امریکی اور اسرائیلی اور یہ عرب خلیجی ممالک کی جانب سے پیدا کیے گئے دہشت گرد پہلے وہاں پر 4 سال تک کشت و خون کا بازار وہاں پہ گرم کرتے رہے، اور پھر انہی امریکیوں نے بعد میں بہانہ بنا کر وہاں پر داعش کے خلاف جو ہے وہ کاروائی کا جو آغاز کیا تھا، اس کے بہانے سے نہ صرف یہ کہ داعش کو مضبوط کرنے کی کوشش کی گئی تھی، اور پھر اب جو صورتحال ایک دم سے چینج ہوئی ہے کہ روس کی یعنی قیادت کے اندر جو ایک الائنس ابھر کر سامنے آیا ہے کہ جس میں اب یہ اطلاعات بھی موصول ہو رہی ہیں کہ چین کا بھی جو ہے وہ بحری بیڑا اس طرف جو ہے وہ روانہ ہوا ہے، شاید آج وہاں پر پہنچا ہوگا، تو یہ ایک بہت بڑی ڈیولپمنٹ جو ہے وہ خطے کے اندر ایک طرف یہ شام کے اندر ہوئی ہے۔ دوسرا یہ کہ جو سانحہ منا کی آپ نے بھی اپنے شروع میں بات کی، یہ بھی ایک بہت بڑا حادثہ تھا کہ جہاں پر 4000 لوگ جو ہے وہ شہید ہو گئے۔ اب اس کے اثر کو بھی زائل کرنے کے لیے یقیناً یہ جو عربوں کا اور اس صہیونیوں کا جو گٹھ جوڑ ہے، یہ یقیناً اس بات کی کوشش کرتا ہے کہ بہت سے بڑے واقعات کو، بہت سے بڑے معاملات کو دوسری طرف جو ہے وہ ڈائیورٹ کرنے، یا امت مسلمہ کو جو ہے وہ آپس میں ایک گتھم گتھا کرنے کے لیے کوئی بھی اس طرح کی ٹیکنیک جو ہے وہ کی جاتی ہیں۔ لیکن جہاں تک مسئلہ فلسطین کی بات ہے، تو آپ اور ہم یہ بڑی اچھی طریقے سے جانتے ہیں کہ 1948 سے لے کر آج تک کوئی دن ایسا نہیں گزرا ہے کہ جہاں پر ان مظلوم فلسطینیوں کی جو ہے وہ کسی عرب ممالک نے یا کسی عرب حکمرانوں نے یا یہ بادشاہوں نے کہ جو اپنے مفادات کے لیے بادشاہ سلامت بن کر بیٹھے ہوئے ہیں، کبھی انہوں نے کبھی ان فلسطینیوں کی بات نہیں کی، بلکہ ہمیشہ ہم نے الٹا ہی دیکھا ہے کہ یہ ہمیشہ غاصب سے انہی ریاست کو ہی براہ راست یا پھر بالواسطہ کسی نہ کسی طرح سے اس کو سپورٹ کرنے میں اپنا کردار ادا کر رہے ہوتے ہیں، اور یہ ماضی میں بھی دیکھتے رہے اور آج بھی ہم یہ اسی صورتحال کے اندر جو ہے وہ موجود ہیں۔ اور جہاں تک یہ مغربی کنارے کے اندر اب یہ شروع ہوا ہے، تو میں یعنی آپ کو یاد دلانا چاہتا ہوں سننے والے سامعین کو بھی اور حضرات کو، کہ آپ یاد کریں کہ جناب آیت اللہ سید علی خامنائی نے، جو رہبر انقلاب اسلامی ہیں، آپ نے فرمایا تھا کہ اب مغربی کنارے کو مسلح کیا جائے گا. مغربی کنارے کے عوام اس ریزسٹنس کے اندر جو کہ اسلامک ریزسٹنس ہے اس میں اسی طرح سے شامل ہوں گے جس طرح سے کہ غزہ اور لبنان کے لوگ اس میں شامل رہے سن 2006 میں, سن 2008 میں, سن 2012 میں اور 2014 میں. جتنی بھی یہ جنگیں لڑی گئیں 2006 سے لے کر اب تک لبنان اور غزہ میں, تو آپ دیکھیں کہ یہ ریزسٹنس ہی کہ جس نے نہ صرف یہاں کے لوگوں کو بلکہ خطے کے دوسرے لوگوں کو بھی حوصلہ اور تسلی بخشی تھی کہ وہ خود کھڑے ہوئے اور عالمی استعماری قوتوں کے سامنے اور بالخصوص امریکہ کی اس ناجائز اولاد اسرائیل کی سازشوں کے سامنے جو ہے وہ کھڑے ہونا شروع ہو گئے. اسی اثنا میں پھر دوسرے فتنے جو ہے وہ اسرائیلی اور امریکی ایما پر عرب ممالک کی مدد کے ساتھ جو ہے وہ شام, عراق اور دیگر علاقوں میں, خود پاکستان میں جس طرح سے دہشت گردی ہے, تو یہ صہیونی سازشوں کا جال جو ہے پھیلایا گیا تھا. تو میں یہ سمجھتا ہوں کہ یہ اس بات کا آغاز ہے جو حضرت آیت اللہ العظمیٰ سید علی خامنہ ای نے فرمایا تھا کہ اب جو ہے وہ مغربی کنارے کے عوام بھی مسلح ریزسٹنس کے لیے تیار ہیں اور ان کو جو ہے وہ وہاں پر وہاں بھی جو ہے ان کو سپورٹ کیا جائے گا, ان کو مسلح کیا جائے گا. اور یہ صرف باتوں کی حد تک نہیں تھا, اور الحمدللہ آج ہم اس کے شواہد کو دیکھ رہے ہیں کہ آج پوری دنیا, خود وہ لوگ جو کل تک اس بات کی مخالفت کرتے تھے, آج وہ یہ کہہ رہے ہیں کہ پہلے اور دوسرے انتفاضہ کے بعد اب تیسرا انتفاضہ جو ہے وہ شروع ہونے جا رہا ہے, جو کہ قبلہ اول سے جس کی صدائیں جو ہے وہ جس کی گونج ہے وہ پیدا ہو چکی ہے. اور اب آپ دیکھیں کہ نوجوان سب سے زیادہ آگے آگے ہیں وہاں پر, اور وہ وہاں پر اپنے پتھروں سے, اپنی گلیلوں سے, اور جو ان کو جو چیز میسر ہے وہ غاصب اسرائیل کے خلاف وہاں پر ریزسٹنس کر رہے ہیں.
جی, میں پھر حاضر ہوں گا. چلتے ہیں اس وقت اسلام آباد, جہاں پر رابطے میں ہیں پاکستان کے سینئر صحافی جناب یاور بخاری صاحب. السلام علیکم یاور صاحب.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جی بخاری صاحب, میں آپ سے پوچھنا چاہوں گا کہ جو صورتحال ہے اس وقت خاص طور پر غرب اردن اور مشرقی بیت المقدس کی, اس پر عالم اسلام خاموش تماشائی کیوں بنا بیٹھا ہوا ہے؟
جی یہ کوئی نئی بات تو نہیں ہے, یہ تو جب سے یہ مسئلہ فلسطین جو ہے یہ پیدا ہوا ہے, اسرائیل کا جو ناجائز وجود جب سے معرض وجود میں آیا ہے, تو اس وقت سے ہی یہ فلسطینیوں پر ظاہر ہے مظالم ڈھائے جا رہے ہیں, اور جو فلسطینی عوام ہیں ان پر عرصہ حیات بھی تنگ کیا جا رہا ہے اور ان پر زمین بھی تنگ کی جا رہی ہے. اور اسرائیل جو ہے وہ عرب ممالک کے سربراہوں کے گٹھ جوڑ کے باعث وہ دن بدن جو ہے اپنی حدود کو بڑھاتا جا رہا ہے, حد سے باہر نکلتا جا رہا ہے, اور اس کو سپورٹ جو ہے وہ اس کا جو ناجائز باپ ہے امریکہ اس کی طرف سے ہے. تو اب جو مسلم ممالک ہیں ان کی بے حسی, ان کی غفلت, ان کی سستی اور ان کی خاموشی, مجرمانہ خاموشی جو ہے, یہ اس سب کی مین وجہ یہی ہے. کیونکہ آپ دیکھیں کہ ابھی یہ جو منا کا واقعہ ہوا اس کو بھی کس انداز میں انہوں نے یہ شیعہ سنی کا فساد بنا دیا اور اسلامی جمہوریہ ایران پر الزام لگا دیا کہ ان کی وجہ سے ہوا اور وہ اس کو سیاست کر رہے ہیں, اس پر سیاست کر رہے ہیں. اس پر کیا سیاست کر رہی ہے بھائی؟ منا میں آپ اللہ کے مہمانوں کا حفاظت کرنا آپ کا فریضہ تھا, آپ اس فریضے میں ناکام رہے ہیں, آپ اپنی غلطی کو تسلیم کریں, مسلمہ سے معافی مانگیں کہ جی ہم نے غلطی کی, ہم نے پروٹوکول دیا اپنے شہزادے کو اور راستے بند کیے. آپ کا جو بجلی کا سسٹم تھا وہ ناکارا ہو گیا, آپ کا ایئر کنڈیشننگ کا سسٹم ناکارا ہو گیا, ایون کہ خانہ کعبہ کا طواف کرتے ہوئے اور لوگ جو ہیں جن کی خواہش ہوتی ہے کہ خانہ کعبہ کو ہاتھ لگا سکے وہ بھی نہ لگا سکے, جو ادھر گیا کہتے ہیں مارا گیا. تو بہرحال مقصد یہ ہے کہ سب سے بھاری ذمہ داری تو سعودی عرب پر عائد ہوتی ہے کہ جو جس کے حکمران جو ہیں انہوں نے امریکہ اور اس کی ناجائز اولاد اسرائیل کے ساتھ انہوں نے گٹھ جوڑ کیا ہوا ہے اور انہی کے مفادات پہ وہ آگے چل رہے ہیں. حالانکہ ان عقبت ناندیش حکمرانوں کو یہ نظر نہیں آ رہا کہ یہ ایک دن ان کے اوپر ہی آ کے گریں گے. ایشو جو ہے یہ فلسطینی اگر مزاحمت کر رہے ہیں تو وہ کس کے لیے کر رہے ہیں؟ قبلہ اول کے لیے کر رہے ہیں. قبلہ اول صرف فلسطینیوں کا نہیں ہے, قبلہ اول پورے عالم اسلام کا قبلہ اول ہے. تو عالم اسلام کو جاگنا چاہیے, یہ نہیں جاگتے. بہرحال اب میں یہ سمجھتا ہوں कि इस वक्त जो है इसराइल एक और सियोनी साजिश जो है वो ये है कि उन्होंने इन्हीं की तकलीद करते हुए अरब हुक्मरानों की, जिस तरह उन्होंने जन्नतुल बकी में कब्रें बिस्मार कर दी, अब वो एक नई साजिश उनकी सामने आई है कि वो गरब जो अलखलील जो है इलाका अलखलील में वो कब्रस्तान जो है उसके कब्रें मिसमार कर रहे हैं, हजरत यूनुस अलैहिस्सलाम की कब्र को मिसमार करने की कोशिश कर रहे हैं, मस्जिद जो है यूनुस उस पर वो उन्होंने उसका मुहासरा कर रखा है,
मस्जिद इब्राहिम
इसी तरीके से बैतुल अक्सा में जो है उन्होंने मुहासरा कर रखा है, और नेतन्याहू ने कितना मतलब के ऐलान किया, 4,000 फौजी वहां पर उसके इर्द गिर्द मुहासरे में रहते हैं, और फलस्तीनियों को बैतुल अक्सा मस्जिद अक्सा में जाने की इजाज़त नहीं दी जा रही। तो मैं ये समझता हूँ कि ये सारी जो साजिशें हैं ये इन्हीं हुक्मरानों की तकलीफ पे, अरब हुक्मरानों की तकलीफ पे।
बहुत शुक्रिया जावर साहब, मैं फिर आ जाऊँगा आपकी खिदमत में, बहुत शुक्रिया जी। नाज़रीन अब चलते हैं दिल्ली स्टूडियो, जहाँ पर मौजूद है हिंदुस्तान के एक और सीनियर तज़ज़िया निगार, सीनियर और सरकर्दा तज़ज़िया निगार जनाब तस्लीम रहमानी साहब। रहमानी साहब अस्सलाम वालेकुम, मैं आपसे ये पूछना चाहूँगा कि आप देखें कि एक ऐसे वक्त जब पूरे मकबूजा इलाकों को कुश्त खून का बाजार और मैदान बना दिया गया है, और मशरक़ी बैतुल मुक़द्दस से लेकर गरबे उर्दुन तक का इलाका इस वक्त सैनी फौजियों की जौलानगाह बन गया है, 4,000 सिर्फ मशरक़ी बैतुल मुक़द्दस में, मशरक़ी बैतुल मुक़द्दस सही कहता हूँ उसमें 4,000 सैनी फौजी, और इसी तरह से 4 बटालियन जो है वो गरबे उर्दुन के इलाके में तैनात हो चुकी हैं, और सैनी फौजी और सैनी आबादकार मिलकर मज़लूम फिलिस्तीनियों पर जुल्म ढा रहे हैं, उनके घरों को मिसमार करें, तो एक ऐसे में फिलिस्तीनी वजीर सहयोगी हुकूमत का वज़ीर आज़म बेन्यामिन नेतन्याहू यह कहता है कि फिलिस्तीनी रहनुमाओं को ख़ा वो फिलिस्तीन में हो या फिलिस्तीन से बाहर चुन चुन के कत्ल करो, और इसको मैं कानूनी हैसियत देता हूँ। फिलिस्तीनी रहनुमाओं के कत्ल को कानूनी हैसियत देना, इसे कौन सी दहशतगर्दी और क्या इकदाम और किस कार्रवाई के तौर पर देखा जाएगा?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखिए, पूरा बैकग्राउंड इस वक्त सामने आना बहुत ज़रूरी है। जो हालात पिछले 4-5 दिन से फ़लस्तीन में जारी हैं उनको देखते हुए ये लगता है कि एक साल के अंदर ही दूसरी मरतबा शायद एक जंग की तैयारी की जा रही है। ये कत्ल का जो ऐलान है, फ़लस्तीनी रहनुमाओं के कत्ल का ऐलान, ये दरअसल हमास के रहनुमाओं के कत्ल का ऐलान है, और ये तो बाज़ाब्ता ऐलान है। अदरवाइज़ बेज़ाब्ता तौर पर तो इसकी धमकियां पहले भी दी जाती रही हैं, और यही वजह है कि हमास के जो अक्सर लीडर हैं वो रूपोश रहते हैं और वो सामने आते नहीं हैं, इसलिए कि उनके कत्ल का हर वक्त एक शुबा है कि वो जहां कहीं भी हों उनको उनको कत्ल कर दिया जाए। तो अब उन्होंने उसको लीगलाइज़ कर दिया, अब उन्होंने कहा कि अब इसको कानून का दर्जा है कि फ़लस्तीन के लीडरों को कत्ल कर दिया जाए। और मेरा ख़्याल ये है कि इंसानियत की मालूम तारीख में ये पहला मौका होगा कि किसी हुकूमत ने, भले वो गासिब हुकूमत है, हम लोगों के नज़दीक गासिब एक हुकूमत है, हम उसे अमेरिका की नाजायज़ औलाद समझते हैं, लेकिन बाकी दुनिया उसको अप्रूव करती है, उस हुकूमत को एज अ गवर्नमेंट उसे रिकॉग्नाइज़ किया जाता है, यूनाइटेड नेशंस में वो एक रिकॉग्नाइज्ड गवर्नमेंट है, तो जिसको बाकी दुनिया एक लेजिटिमेट गवर्नमेंट कहती है, एक ऐसी लेजिटिमेट गवर्नमेंट की जानिब से अपने मुखालिफिन के कत्ल का फतवा आना शायद इंसानियत की तारीख में पहली ये हुकूमत है जिसने इस किस्म का एक ऐलान किया है, जो सरासर सहूनी दहशतगर्दी इसको कहा जा सकता है। और इसके पीछे अब मैं उस बैकग्राउंड की तरफ आता हूँ जिसका मैं जिक्र कर रहा था। अगर आपको याद हो तो इसराइल का जब इस वक्त इसराइल के पार्लियामेंट का इलेक्शन हो रहा था, उस इलेक्शन से सिर्फ 2 दिन कबल इसी नेतन्याहू ने यह ऐलान किया था कि मैं अगले टर्म के अंदर फ़लस्तीन का खात्मा कर दूंगा, और इस ऐलान के नतीजे में वो वोट पूरा का पूरा पोलराइज हुआ था, और इतनी बड़ी तादाद में नेतन्याहू जो तकरीबन इलेक्शन हारने वाले थे वो इसी ऐलान की बुनियाद पर उन्होंने इलेक्शन जीता था। तो अब उसको नेक्स्ट टर्म, जो इस पूरे टर्म में जो ये 3-4 साल का इनका टर्म है, इसमें फ़लस्तीन के मसले को गर्म रखना है, और जो इसराइल में जो इकोनॉमिक डाउनफॉल है, जो डिप्रेशन है, और जो अनएम्प्लॉयमेंट है वहाँ के यहूदियों का, और जिस तरीके से अब वहाँ से बेजार होके जो सेटलर थे उनमें से कुछ लोगों ने वापस भी अपने मुल्कों में जाना शुरू किया है, एक ये इशू है जो लोकल इशू इसराइल के पास है कि उनकी जो जो मूवमेंट थी, जो जायनिस्ट मूवमेंट था, वो जायनिस्ट मूवमेंट आम आहिस्ता आहिस्ता खुद उनके मुल्क के अंदर कमज़ोर होता जा रहा है। दूसरी जानिब यूनाइटेड नेशंस का मामला ये है कि यूनाइटेड नेशंस में ऑब्जर्वर स्टेट्स के झंडे लहराने का जो रेजोल्यूशन अभी हाल में पास हुआ, उस रेजोल्यूशन में फ़लस्तीनी झंडे को 119 वोट उसे हासिल हुए और उसके अगेंस्ट में सिर्फ 8 वोट पड़े। इसका मतलब ये है कि जिस तरीके से ज्यूज, ये जो टेररिस्ट ज्यूज और जो जायोनिज्म को कॉर्नर किया जा रहा है पूरे मुल्क में, और उसके बजाय फ़लस्तीन को वर्ल्ड ओपिनियन, जो पब्लिक ओपिनियन है दुनिया की, वो फ़लस्तीन के हक़ में बतदरीज बढ़ती चली जा रही है। वो हमास जिसको दहशतगर्द कह के नज़रअंदाज किया जा रहा था और साइडलाइन किया जा रहा था, आज वो हमास लेजिटिमेसी इख्तियार करता चला जा रहा है, वो एक प्रॉब्लम है इसराइल के लिए जिसके लिए वो डेस्परेट हो गया है। ये एक इशू है। दूसरा इशू ये है कि पिछले साल जो 50 साल की जंग वहाँ चली थी जिसमें तकरीबन 2,500 फलस्तीनी लोग मुजाहमतकार शहीद हुए थे, उसमें एक जो ख़ास बात हुई थी वो ये थी कि जो तकरीबन 1.5 किलोमीटर की पट्टी में गज़ा के अंदर ये दाखिल हुए थे और 12,000 के करीब मकानात को मुस्मार करके उसके मलबे के ऊपर उन्होंने अपने टैंक खड़े करके उस पर कब्ज़ा किया था, यानी 26 किलोमीटर का जो गाज़ा है उस पर तकरीबन 1.5 किलोमीटर ये इन्होंने एडवांस किया था अंदर की तरफ और वहाँ के फ़लस्तीनियों को उन बेघर कर दिया था, जिसकी एड जो है आज तक भी जो बिलियंस ऑफ डॉलर्स की एड पूरी वर्ल्ड कम्युनिटी की तरफ से जाने वाली थी जिसको इसराइल ने रोक दिया। उस वक्त उनको ये अंदाज़ा हुआ था कि फ़लस्तीनी मुज़ाहमतकार जो 2007 से अब तक एक मुहासरे के तहत रह रहे हैं, बिजली पानी दवा और कारोबार कुछ भी नहीं है, इसके बावजूद भी उनके अंदर मुजाहमत की इतनी कुव्वत है कि 50 दिन तक चली हुई उस जंग में उन्होंने बहुत जम के इसराइल जैसी एटमी ताकत का मुकाबला किया। भले ही वो 2,500 लोग मारे गए, उसके मुकाबले सिर्फ 73 लोग इसराइल के मारे गए और यहाँ पर तमाम शहरी मारे गए और उनके फौजी मारे गए। इसके बावजूद अब जो जो टनल्स का वहाँ उन्होंने सिस्टम देखा है उस सिस्टम से इसराइल परेशान है और अब जिस जो इसके साथ ही इंतफादा का जो ऐलान हो रहा है तीसरे, उससे उनके वो बौखलाने लगे हैं क्योंकि पिछले दो इंतफादा का रिजल्ट उनके सामने है और तीसरा इंतफादा अगर उसके सामने आए तो दुनिया की इतनी दुनिया का इतना छोटा मुल्क और दुनिया की इतनी बड़ी फौजी ताकत और इतने 15 लाख फ़लस्तीनियों के आगे उसको झुकना पड़ता है बार बार, चाहे 2006 की जंग हो चाहे 2014 की जंग हो, मुसलसल उसको झुकना भी पड़ रहा है, उसको पब्लिक लेजिटिमेसी भी हासिल नहीं हो रही। तो अंडर द डिस्प्रेशन अब वो ये चाहते हैं कि उस थोड़ा सा फ़लस्तीन के अंदर मजीद वो गजा के अंदर एडवांस।
बहुत शुक्रिया रहमानी साहब, मैं फिर आ जाऊंगा।
आप ये चाहते हैं कि जो टनल्स का सिस्टम है गजा के अंदर, उस टनल्स के सिस्टम को उन्होंने स्टडी किया है पिछली जंग के दौरान, पिछले एक साल पुरानी जंग के, उसको वो मुस्मार कर देना चाहते हैं, उसको तोड़ना चाहते हैं। तीसरी चीज़ जो मस्जिद अक्सा है, अब शायद ये प्लान है कि मस्जिद अक्सा पे कब्ज़ा करके उसको वो चाहते हैं कि वहाँ पर नमाज का सिलसिला बंद हो जाए और मुकम्मल कब्ज़ा इसराइल का वहाँ हो जाए।
जी मैं फिर आ जाऊँगा आपकी खिदमत में। चलते हैं एक बार फिर कराची जहाँ पर मौजूद हैं फ़लस्तीन फाउंडेशन पाकिस्तान के तर्जमान साबिर करबलाई साहब, जैसे कि उनसे मैंने इससे पहले भी गुफ्तगू की थी। अभी जनाब रहमानी साहब ने दिल्ली स्टूडियो से बेन्यामिन नेतन्याहू के उस बयान का हवाला दिया जो उन्होंने पिछले इलेक्शन से कबल वोट हासिल करने के दिया था कि हम अगर जीत गए तो हम फ़लस्तीन को तहस नहस और नाबूद कर देंगे। तो इस ज़िम्न में अब सवाल करना चाहूँगा साबिर करबलाई साहब से। साबिर करबलाई साहब, एक ऐसे वक्त जब फ़लस्तीनी कौम पूरी तरह से बेदार हो चुकी है तो क्या सहयूनियों सहयूनी हुकूमत के वज़ीर आज़म और उनके आकाओं का ये ख्वाब शर्मिंदे ताबीर हो सकेगा, अगरचे मुस्लिम हुक्मरानों पर गफलत और भी सितारी है?
देखें, सहूनी गासिब रियासत के जो नापाक अज़ाइम हैं वो आज से नहीं, मैंने आपको अर्ज़ किया कि उसके सहूनी रियासत के क़याम से कबल और उसके क़याम के बाद से ये वही अज़ाइम हैं जिनका मुसलसल अदा किया जाता रहा है। कभी एरियल शेरोन ने ये बातें की और आज ये नेतन्याहू नामी एक, जिसको कहा जाए कि एक दीवाना या पागल किस्म का इंसान जो है, ये बातें कर रहा है, तो मैं ये समझता हूं कि ये बिल्कुल जो है वो बातें वही हैं जो सन 48 से कबल और उसके बाद से आज तक होती चली आ रही हैं, कि जो इनका पूरा मकसद था कि पूरे के पूरे फलस्तीन पर काबिज हो जाना, कि फलस्तीन जो कि नहर से बहर तक है उस पर कब्जा करना, और इसी तरह सिर्फ इस कब्जे पर इन्होंने कायम नहीं रहना था। इनके तो मंसूबे ग्रेटर इसराइल के थे, इन्होंने तो अजीमतर इसराइल के मंसूबे बना रखे थे, वो नक्शे बना रखे थे, अमरीका बहादुर जो है वो इसको भरपूर हिमायत कर रहा था। लेकिन सूरत हाल तो मैंने आपसे पहले भी अर्ज किया कि उस वक्त तब्दील हो गई, कि जब 2006 में इसराइल अपनी ताकत के नशे में जब लुबनान में घुसा, वहां पर जंग मुसल्लत की और 33 दिन तक लड़ने के बावजूद बदतरीन शिकस्त, जिल्लत और रुसवाई के बाद जब वहां से भागा, तो इनको यह एहसास हुआ कि हमारे तो मंसूबे अब नाकाम होना शुरू हो गए। और फिर इसी तरह मैं कहता हूं कि इनके वो मंसूबे जब नाकाम हुए, तो अब इन्होंने नए मंसूबों के तहत ये तय कर लिया है कि जो अरब रिजीम्स हैं, जो अरब रियासतें हैं, जो खित्ते के साथ जो मुंसलिक हैं, जो गर्ब एशिया में वाक़ हैं, इनको छोटे छोटे टुकड़ों में बांट दो, और ये दाइश जिसका पहले भी जिक्र किया, दाइश हो या दीगर इस तरह के जो दहशतगर्द ग्रोह हैं, ये सब के सब किसकी पैदावार हैं, ये क्यों पैदा किए गए? ये सब इसीलिए किए गए कि इन मुसलमानों को, इन अरबों को जो पहले ही ख्वाब गफलत में बेचारे सो रहे हैं, जो अपनी बादशाहतों को बचाने के लिए, जो अपने जाती मफादात को, अपने महलात को बचाने के लिए जो है वो स्ट्रगल कर रहे हैं, इसराइल से दोस्तियां कर रहे हैं, इसराइल के साथ जो है वो तिजारत भी करते हैं, तो उन्होंने इनको इसमें उलझा के रखा हुआ है। इनकी मदद के साथ उन्होंने कुछ जो है वो अरब खित्तों को, कुछ जनूबी एशिया के ममालिक को दहशतगर्दी के जरिए जो है वो डिस्टेबलाइज कर रखा है, ताकि उनका जो मकसद है, जो ग्रेटर इसराइल जो पूरा नहीं हो सका, कि जिसकी सरहदें उन्होंने नील से फरात तक और इसी तरह मक्का मुकरमा तक लेकर आनी थी, वो क्योंकि अब उनका ख्वाब शर्मिंदा ताबीर नहीं हुआ, तो अब उन्होंने सोचा है कि इनको छोटे छोटे रिजीम बनाओ, और यही वो ख्वाब है जिसकी अब आप बात कर रहे हैं कि वो फलस्तीन को जो है वो तहस नहस करना चाहते हैं, फलस्तीन पर कब्जा करना चाहते हैं। तो मैं ये समझता हूँ कि ये नेतन्याहू नामी जो एक जो पागल किस्म का एक इंसान जिसको कहा जाए, ये जो है वो इसका ये ख्वाब भी इंशाल्लाह शर्मिंदा ताबीर नहीं होगा। आज आप अगर हमास के रहनुमा का बयान उठाकर देखें कि हमास एक मरतबा फिर इस बात को बताने पर तैयार हो चुकी है, या इसको उन्होंने फिर से इस बात का आदा किया है कि जो आयतुल्ला खामनाई का जो मौकफ है, जो फलस्तीन के लिए, कि फलस्तीन की आज़ादी, किबला अव्वल की बाजियाबी मुसल्ला जदोजहद के बगैर नामुमकिन है, तो ये इस बात को आज पूरे के पूरे फलस्तीनियों ने इस बात को तस्लीम कर लिया है। वो ये समझते हैं कि अगर फलस्तीन की आज़ादी होनी है, अगर हमने खुद को इस सहूनी रियासत के शिकंजे से आज़ाद करना है, इन गासिबों के चुंगल से निकलना है, तो हमें मुज़ाहमत करना पड़ेगी। और मुज़ाहमत मैंने आपको पहले भी अर्ज़ कर चुका हूँ कि ये जो इस्लामी मुज़ाहमत है, ये तादाद से नहीं घबराती। अभी रिपोर्ट के अंदर जब बात हुई, आपकी रिपोर्ट में देख रहा था, तो उसमें जो बताया जा रहा था कि 4,000 जो फौजी जो हैं वो नेतन्याहू ने बैतुल मकदस के अंदर वहां पर डिप्यूट किए हैं, तो ये 4 लाख भी अगर ये फौजी डिप्यूट करे, तो मैं ये समझता हूँ कि इंशाल्लाह इस्लामी मुज़ाहमत के सामने, इन मुजाहिदीन के सामने, कि जो अल्लाह की राह में निकले हैं, जो किबला अव्वल की बाजियाबी के लिए निकले हुए हैं, जो पत्थरों से, गुलेलों से और छोटे छोटे अपने असलहों से इस गासिब रियासत का मुकाबला कर रहे हैं, तो इनको इंशाल्लाह कामयाबी होगी। और इनका ये ख्वाब कभी शर्मिंदा ताबीर मैं नहीं समझता कि कभी होगा, क्योंकि वो वक्त अब अनकरीब है। और ये जो किबला अव्वल से, जो मस्जिद अक्सा से जो तहरीक इंसफादा अब शुरू होने जा रही है, ये उस बात का पेश खैमा है कि जिसको हाल ही में आयतुल्ला खामनाई साहब ने फरमाया कि अगले 25 साल के अंदर इंशाल्लाह इसराइल का वजूद भी इस दुनिया पर नहीं होगा। तो ये खुद इसराइल का काउंटडाउन शुरू हो चुका है, इसराइल अपने पैरों पर खुद अब इन्होंने, नेतन्याहू और इन जैसे जाहिलों ने कुल्हाड़ी मारना शुरू कर दी है। तो इंशाल्लाह ये वो वक्त है कि अब जो तीसरा इंतफाजा शुरू होगा, वो इंशाल्लाह इसराइल की नाबूदी के साथ ही जो है वो इख्तिताम पजीर होगा, और इनका ये ख्वाब किसी सूरत में समझता हूँ कि शर्मिंदा ताबीर नहीं हो पाएगा।
बहुत शुक्रिया
आप देखें, मैं एक बात और कहना चाहता हूँ, अभी देखें आप मगरबी किनारे में, मशरकी बैतुल मकदस में क्या हो रहा है, क्या इन 4 शहादतों के बाद, अब्दुलरहमान, हुजैफा, मोहम्मद अल हलाबी और दीगर के बाद, क्या फलस्तीनी घरों में बैठ गए? फलस्तीनी सड़कों पर मौजूद हैं, फलस्तीनी अभी भी वहां पर गलियों के अंदर जो है वहां पर मुजाहरे सड़कों पर निकले हुए हैं, तो ये खत्म सिलसिला नहीं होगा इंशाल्लाह।
जी यावर साहब, मैं आपसे पूछना चाहूंगा कि जैसा कि ये सूरत हाल है इस वक्त, और बड़ी तादाद में, या यूँ कहा जाए कि पूरा गर्ब उर्दन और मशरक बैतुल मुक़द्दस इस वक्त जो है वो सरापा एहतजाज सड़कों पर निकला हुआ है, और शदीद झड़पें और लड़ाइयाँ हो रही हैं, نیت فلسطینیوں کی اور مسلح صہیونیوں اور صہیونی فوجوں سے. اور حماس اور دیگر جو فلسطینی تنظیمیں انہوں نے کہا ہے کہ اب وقت آ گیا ہے کہ صہیونیوں کے پیروں کے نیچے سے زمین جو ہے وہ کھینچ اور چھین لی جائے اور انتفاضہ سوم یا تیسری تحریک انتفاضہ اب شروع ہوا چاہتی ہے. تو اگر آپ کیا سمجھتے ہیں کہ اگر یہ تحریک انتفاضہ جو کہ اس بار مسجد الاقصیٰ کے اندر سے شروع ہوا چاہتی ہے شروع ہو جاتی ہے تو صہیونی حکومت کی پوزیشن اور اس کا مستقبل آپ کس طرح سے دیکھ رہے ہیں, کیا ہوگا اس کا اور کس طرح سے پھر وہ اپنی جان بچائے گی اور کس طرح سے وہ اپنا دفاع کر سکے گی؟
جی دیکھیں, ایک تو تحریک ہے جو وہاں سے اس زمین سرزمین سے اٹھنی ہے. پہلے دو انتفاضہ میں بھی آپ نے دیکھا کہ صہیونیوں کو شدید نقصانات اٹھانے پڑے, ابھی تیسری انتفاضہ تحریک اٹھ رہی ہے. اس میں اس کو تو دوسرے ممالک بھی, جرمنی نے بھی کہا ہے کہ یہ انتفاضہ جو ہے نئی انتفاضہ کا ہم خطرہ محسوس کر رہے ہیں اور اس میں ان کو بہت نقصان اٹھانا پڑے گا. تو میں یہ سمجھتا ہوں کہ جب یہ تحریک مقامی طور پر وہاں سے اٹھے گی تو اس کو ضرورت ہوگی سپورٹ کی. سپورٹ, پہلی سپورٹ تو ہونی چاہیے مسلم ممالک کی طرف سے, اسلامی ممالک کی طرف سے. اسلامی ممالک میں ہم دیکھتے ہیں کہ غشی طاری ہے, سوائے ایک اسلامی ملک ہے جو اسلامی جمہوریہ ایران, وہی اس مسئلے کو اٹھاتا ہے, وہی اس کو اسلامک گراؤنڈز پر اٹھاتا ہے. دوسرا جو ہے پاکستان میں بھی تھوڑی سی اس کی بیداری ہم دیکھتے ہیں, لیکن پاکستان بھی صرف مذمت کی حد تک اور بیانات کی حد تک ہے, عملاً پاکستانی بھی نہیں کرتے. تو اس کے لیے میں یہ سمجھتا ہوں کہ جو بھی مسلم ممالک کے عوام ہیں ان میں ابھی سے تحریک اٹھنی چاہیے, جس طرح پہلے اسلامی بیداری کی تحریک اٹھی اور وہ چل رہی ہے اور آپ دیکھ رہے ہیں کہ ہر جگہ پہ تحریک مزاحمت جو ہیں وہ کام کر رہی ہیں. شام میں دیکھ لیں, عراق میں دیکھ لیں, بحرین میں دیکھ لیں, اسلامی بیداری کے تحت یہ تحریکیں جو ہیں وہ کام کر رہی ہیں اور وہاں پہ ڈکٹیٹروں اور ظالموں اور جابروں کو جو ہے ان کے آگے لوگ ڈٹے ہوئے ہیں. اسی طرح اب باقی اسلامی ممالک کے لوگوں کو بھی جگانا ہوگا, اگرچہ ان کے حکمران سو رہے ہیں, سوتے رہیں, حکمرانوں کے اپنے مفادات ہوتے ہیں, لیکن جب عوام اٹھیں گے تو پھر جو ہے وہ مکمل سپورٹ حاصل ہو جائے. تو دوسری چیز میں یہ سمجھتا ہوں کہ اس کو اسلامک گراؤنڈز کے ساتھ ساتھ ہیومینیٹیرینز گراؤنڈ پر, انسانی بنیادوں پر بھی اس کو اٹھانا چاہیے اور جو سولائز کنٹری کہلاتے ہیں ان کے لوگوں تک اور انسانی حقوق کی تنظیموں تک یہ بات پہنچائی جانی چاہیے کہ یہ اسرائیل جو ہے, یہ صہیونیز جو ہیں, یہ وہاں پر عوام کا قتل عام کر رہے ہیں, وہاں پر نہاتے لوگ مارتے ہیں, یہ آگے سے گولیاں برساتے ہیں. 160 آدمی ابھی جو ہیں ان کو گولیاں لگی ہیں, 234 جو ہیں وہ زخمی ہوئے ہیں. یہ کہاں کا انسانیت ہے کہ جو خالی ہاتھ لوگ ہوں وہ آگے سے کیا کریں گے؟ اب ایک بالادست جو ہے وہ اگر گولی چلاتا ہے تو وہ آگے سے پتھر ہی تو ماریں گے, ان کے پاس تو کچھ بھی نہیں ہے. تو یہ تحریک جب اٹھے گی, ہم نے پہلے بھی دیکھا, اب حماس جو ہے انہوں نے بھی وہ بھی اٹھ کھڑے ہوئے ہیں, حماس کے سربراہ جو ہے فورن افیئرس کے اسامہ ہمدان, انہوں نے اسلامی ممالک کی جو یہ خاموشی ہے, اسپیشلی یہ 7 عرب ممالک جو ہیں ان کے سربراہوں کی, انہوں نے مذمت کی ہے. تو اس میں یہ سمجھتا ہوں کہ اسرائیل جو نئی سازش, انہوں نے نئی سازش کے تحت ایکسپینشن کا اور مسجد اقصیٰ پر قبضہ کرنے کا جو انہوں نے پلان بنایا ہے, اس میں ان کو شدید نقصانات اٹھانا پڑیں گے.
بہت شکریہ یار صاحب, میں پھر آج ان کا اگر وقت رہا تو.
جب بھی ان کو ان کے اوپر ان کو وہ نقصان اٹھاتے ہیں وہ بھاگ جاتے ہیں, پھر خاموش ہو جاتے ہیں اور پھر اس کے بعد.
جی یار صاحب, میں پھر حاضر ہوں گا, چلتے ہیں دہلی اسٹوڈیو رحمانی صاحب کی خدمت میں. رحمانی صاحب, مسجد الاقصیٰ کی گفتگو درمیان میں آ رہی ہے اور ظاہر ہے گانا بھی چاہیے, سارا مسئلہ جو ہے وہ قبلہ اول اور مسجد الاقصیٰ اور فلسطین یہی مرکزی محور ہے. آپ دیکھیں کہ مسجد الاقصیٰ کے خلاف روز اول سے سازش ہو رہی ہے, ہیکل سلیمانی کے بہانے اس کے نیچے سے سرنگیں کھودی جا رہی ہیں وغیرہ وغیرہ, اور اب تو ایسا لگتا ہے کہ جیسے کھل کے صہیونی حکومت مسجد الاقصیٰ پر قبضہ کرنے پر تل چکی ہے. چنانچہ جو حکمراں جماعت ہے, ظاہر ہے کوئی حکمراں جماعت کی اپنی ایک حیثیت ہوتی ہے, اس کا کوئی بھی بیان سرکاری حیثیت رکھتا ہے, حکمراں جماعت نے اپنے حامیوں سے کہا ہے کہ وہ آئے دن گروہ در گروہ گروپ کی شکل میں ٹیموں کی شکل میں جائیں اور مسجد الاقصیٰ پر حملہ کریں، اور اتوار سے عملاً مسجد الاقصیٰ کا پوری طرح سے محاصرہ ہو چکا ہے، تو کیا آپ سمجھتے ہیں کہ صہیونی جو سازش 1948 سے اب تک کرنا چاہ رہے تھے وہ ان کے اعتبار سے آخری منزل میں پہنچ چکی ہے؟
جی، یہ بات بالکل صحیح ہے کہ صہیونیت کی جو تحریک ہے وہ بالکل آخری منزل میں ہے۔ آپ غور کی فرمائیے کہ ہرزل کا جو بیان 1890 میں آیا تھا، تب سے وہ تحریک، یہ صہیونیت کی تحریک جاری ہے، اور اب 1948 کے بعد سے فلسطین شرنک ہوتے 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 نئی فلسطینی یا تو ڈسپلیس کر دیے گئے ہیں یا پھر وہ قتل کر دیے گئے ہیں، اور 90% فلسطینی ٹیریٹری کے اوپر اب اس زائونسٹ اسرائیلیوں کا قبضہ ہے۔ تو اب ان کو لگتا ہے کہ فائنل سٹیج میں آ گئے ہیں۔ گریٹر اسرائیل کے بارے میں وہ یہ کہتے رہے ہیں کہ ہم کو اب گریٹر اسرائیل چاہیے نہیں، لیکن مشرق وسطیٰ میں جو کچھ ہو رہا ہے اس سے اندازہ یہی ہو رہا ہے کہ وہ اس کو وہ ڈسٹرب کر کے پورے مشرق وسطیٰ کو اور گریٹر اسرائیل کا راستہ وہ ہموار کر رہے ہیں انڈکلیئرڈ۔ تو اور یہ فائنل اسٹیج میں مشرق وسطیٰ پہ ایک طرف قبضہ کرنا چاہتے ہیں، دوسرے غزہ کو، جو چونکہ ان کو ویسٹرن اسٹرپ سے اتنے زیادہ پرابلم فیس نہیں کرنی پڑ رہی ہے جتنا غزہ کی طرف سے کرنی پڑ رہی ہے، تو وہ غزہ کو کاؤنٹر کرنا چاہتے ہیں اور مشرق وسطیٰ پہ قبضہ کرنا چاہتے ہیں۔ عالم اسلام کی خاموشی کا وہ فائدہ اٹھا رہے ہیں، اور عالم اسلام ایز سچ عالم اسلام ایگزسٹ نہیں کرتا، عالم مسلمانان ایگزسٹ کرتا ہے، اور عالم مسلمانان نے فلسطین کو تنہا چھوڑ دیا، اور فلسطین کی طرف سے ان کی توجہ ہٹانے کے لیے بھی یہ بھی ایک وجہ ہے کہ مشرق وسطیٰ میں یہ حالات بپا کیے گئے ہیں، عراق میں، شام میں، سعودی عرب اور دوسرے تمام چھوٹے چھوٹے ممالک بنا کے۔ تو یہ سب ان کو نتن یاہو کا جو نیکسٹ الیکشن ہوگا، حالانکہ اتنی ساری پولیٹیکل پارٹیز وہاں پر موجود ہیں اور سب کی پارٹیاں کولیشن سرکار بنانی پڑتی ہے، ایسا نہیں ہے کہ نتن یاہو وہاں پر تنہا کوئی پولیٹیکل فورس ہے، ان کی مخالف پولیٹیکل فورسز بھی وہاں بہت ہیں، لیکن بہرحال وہ چونکہ سرکار میں ہے اور فوج اور پولیس کے اوپر اب ان کا قبضہ ہے، تو یہ چاہ رہے ہیں کہ ان کی پارٹی کو وہ اقتدار اگلے ٹرم میں بھی حاصل رہے، تو جو وعدہ انہوں نے کیا ہے اس کے لیے فوج کا وہ استعمال کر کے اس وقت چاہ رہے ہیں کہ وہ یروشلم پہ اور خصوصاً مسجد اقصیٰ پہ قبضہ کر کے ساری دنیا کو پر ایک ہوا بٹھائیں کہ جو مارجنلائزیشن دنیا کا ہو رہا ہے اس میں کسی صورت کم ہو۔ وہ ایک ریزلٹ اورینٹڈ کچھ چیز اب دینا چاہتے ہیں کہ دیکھیں ہم نے وعدہ کیا تھا اور ہم نے مسجد اقصیٰ پہ قبضہ کر لیا۔ ہیکل سلیمانی محض ایک بہانہ ہے، ادروائز مسجد اقصیٰ کے چاروں طرف جو کھدائی کی گئی ہے اور جو تہخانے اس کے نیچے قائم کیے گئے ہیں، بنائے گئے ہیں، اس سب سے مسجد اقصیٰ پہلے اتنی کمزور ہو چکی ہے کہ اب اس کو شہید کرنا اور یا اس پہ قبضہ کرنا، دو میں سے ایک مقصد ان کا ہے، اور وہ بہت آسان ہو گیا۔ میں آپ کو یاد دلا دوں کہ ہندوستان میں یہاں جو بابری مسجد کا ایک سلسلہ تھا، یا 6 دسمبر 1992 کو جب بابری مسجد جیسی ایک قدیم مسجد جو بہت مضبوط مسجد تھی اس کو چند گھنٹوں میں شہید کر دیا گیا تھا، اور اس وقت کچھ عالمی مبصرین نے یہ بات کہی تھی کہ بابری مسجد کی شہادت دراصل ریہرسل ہے مسجد اقصیٰ کو شہید کرنے کی۔ تو جس طریقے سے یہاں پر ایک ہجوم کو اکٹھا کر کے، کار سیوکوں کو اکٹھا کر کے، 50,000-1,00,000 کی بھیڑ اکٹھا کر کے اور 2 گھنٹے کے اندر مسجد کو شہید کر دیا گیا، وہ بھی اسرائیلی ٹیکنالوجی تھی جس کے ذریعے یہاں پر بابری مسجد کو شہید کیا گیا۔ اب بالکل اسی طریقے سے یہ پارٹی کے لوگوں کو کہنا کہ وہاں پر جا کے اکٹھا ہوں، اس سے لگ رہا ہے کہ جیسے ہندوستان میں کار سیوک اکٹھے کیے گئے تھے بابری مسجد کے سامنے، اسی طریقے سے جو ٹیررسٹ یہودی قوم کے لوگ ہیں اور اس پارٹی کے، نتن یاہو کی پارٹی کے لوگ ہیں، ان کا جماوڑا چاروں طرف وہ پیدا کر کے اور ایک ہلا گلا بچا کے وہ شور بچاتے ہوئے اپنی ٹیکنالوجی کے ذریعے یا تو قبضہ کر لیں گے پوری مسجد اقصیٰ پہ یا اس کو شہید کر دیں گے، اور اس کے لیکن ظاہر ہے کہ یہ کام وہ کرنے میں بھلے ہی وہ ممکن ہے کہ وہ کامیاب ہو جائیں، اس لیے کہ ان کے پاس ٹیکنالوجی اور بہت ساری قوتیں موجود ہیں، اور بہرحال چاہے جو کچھ بھی کہیں یہ فیکٹ ہے کہ 90% فلسطین کے اوپر اسرائیل نے قبضہ کر لیا، اور ہم مزاحمت کر کے صرف ایک حصے کو بچا سکے ہیں، عالم اسلام کی کمزوری ہے یہ۔ لیکن اس کا جو نتیجہ نکلے گا वो नतीजा यकीनी तौर पर फ़लस्तीनियों के हक में जाएगा। मुझे इसमें कोई दो राय नहीं है कि हुकूमतें आलम मुसलमानान की चाहे जितना खामोश और बेहिसी और बेज़मीरी का मुजाहरा करें, लेकिन दुनिया भर के जो आवाम हैं, मुस्लिम आवाम, वो मस्जिद अक्सा से भी मोहब्बत करते हैं, यरूशलम से भी मोहब्बत करते हैं, फ़लस्तीनियों से भी मोहब्बत करते हैं, और ये जो आवामी तूफ़ान उसके नतीजे में उठेगा, ये कोई मामूली वाकया नहीं होगा अगर मस्जिद अक्सा और बहुत मुमकिन है कि उस अवामी सैलाब में कुछ ये सो कॉल्ड डाम निहाद मुस्लिम हुकूमतें भी उस सैलाब में बह जाएं, और फिर यकीनी तौर पर वो होगा कि जो चारों तरफ से वो घिरे हुए हैं उस पर मुकाबला करने के लिए दुनिया का मुसलमान बरसरे पैकार हो जाए।
रहमानी साहब, मैं बहुत मुख्तसर जवाब चाहूंगा, वक्त बहुत कम रहेगा, एक सवाल कराची से भी करना है। आपने कहा कि ये सारी तैयारियां हो चुकी हैं और हो भी सकता है और उसके बाद नतीजा ये निकलेगा, तो हम नतीजे का इंतजार क्यों करें, पहले क्यों ना जो है कदम बढ़ाएं मस्जिद अल-अक्सा की हिफाजत और क़िबला अव्वल की हिफाजत के लिए।
नहीं, वो बढ़ाया जा रहा है, ऐसा नहीं है कि नहीं, सारी दुनिया में इस सिलसिले में कोई ना कोई गुफ्तगू कहीं ना कहीं चल रही है। हिंदुस्तान का कोई अखबार भी ऐसा नहीं होता जिसमें फ़लस्तीन और इसराइल के ताल्लुक से कोई खबर ना हो, तो एक अंडरकरंट है दुनिया में और वो इकदाम किए जा रहे हैं और दबाव है मुस्लिम ममालिक के ऊपर भी, उसका दबाव है, अभी बोल ले रहे हैं, लेकिन कोई एक्टिविटी होते हुए जैसे ही दिखेगी वो ट्राइगर कर देगी उन तमाम मूवमेंट्स को जो मूवमेंट सारी दुनिया में कहीं ना कहीं किसी न किसी उनवान से चल रहे हैं।
बहुत शुक्रिया आपका रहमानी साहब, और जावेद साहब आपके भी हम शुक्रगुजार हैं कि आप लोगों ने हमारे प्रोग्राम में शिरकत की, अपना कीमती वक्त हमें इनायत किया। अब चलते हैं आखिरी सवाल के तौर पर कराची स्टोर, जहां पर साबिर करबलाई साहब हैं। साबिर करबलाई साहब, आपसे मैं वाज़े तौर पर पूछना चाहता हूं कि अभी लबनान के एक मुमताज़ आलम दीन माहिर हमूद ने इस बात का इंकशाफ किया है कि हज के दौरान जो हाजी जाते हैं उनके कवायफ जो होते हैं, उनके कागजात और उनकी शहरियत की जो मुताबिकत होती है वो एक ऐसी कंपनी करती है जो सहयूनी कंपनी है, उसका दफ्तर जो है वो बज़ाहिर ब्रिटिश कंपनी के तौर पर लंदन में है, लेकिन दर हकीकत वो एक सहयूनी कंपनी है, और वो सहयूनी कंपनी वो है जिसने मकबूजा इलाकों में फ़िलिस्तीन के बहुत ज़्यादा जुल्म उठाए। चुनांचे मस्जिद अल-अक्सा के खतीब अकरमा सबरी ने कहा है कि इसको क्यों सऊदी अरब में हज के उमूर में जो है वो मुदाखलत का हक और इजाज़त दी गई। तो आप क्या समझते हैं कि सानह मिना और इस वक्त जो बैतुल मुक़द्दस और गरब उर्दन में सूरत हाल है उसमें कोई गहरा राबिता हो सकता है? मुख्तसर जवाब चाहूँगा, अगरचे ज़ाहिर है कि ये बहुत ही दिलचस्प और अहम सवाल है।
बिल्कुल आपने ठीक कहा, शेख माहिर हमूद जो कि लुबनान में है, एक रिस्पेक्टेबल जो है वो आलिम दीन है, मुफ्ती आज़म है लुबनान के और हमारे बड़े अच्छे दोस्त बुजुर्गों में हैं। उन्होंने जो बात की है वो यकीनन शवाहिद और सबूतों की बुनियाद पर ही की है, और मैं ये समझता हूँ कि जो इस वक्त जो अरब ममालिक का और बिलखसूस जो सऊदी अरब की हकूमत का, जो आले सऊद का रिलेशन है जो इसराइल के साथ, जो सहूनी रियासत के हुक्मरानों के साथ, वो किसी से भी ढका छुपा नहीं है। और जहाँ तक ये कंपनी की बात है तो मैं वाज़े तौर पर, हम पहले दिन से इस बात पर जो है वो हर जी शऊर इंसान जो है वो क्लियर है कि सानिया मीना और इस जैसे दीगर हवादिस जो भी दुनिया के अंदर रूनुमा हो रहे हैं, कहीं ना कहीं बिल आखिर इसकी रिसर्च की जाए तो जाकर इसके ताने बाने सहूनियों से ही जाकर मिलते हैं कि जो इस पूरी दुनिया के अंदर ना सिर्फ आलम इस्लाम के, ना सिर्फ फ़लस्तीन के, ना सिर्फ क़िबला अव्वल के, बल्कि पूरी इंसानियत के ये दुश्मन हैं, पूरी इंसानियत के ये कातिल हैं। तो दो टोक में अल्फाज में इस बात को तस्लीम और इसको वो ऐलानिया कहता हूँ कि शेख माहिर हमूद साहब की बात में कोई शक नहीं करना चाहिए। बिल्कुल ये बात दुरुस्त है कि इसमें 100% सहूनियों का हाथ मुलव्विस हो सकता है कि जिस तरह की सूरत हाल अभी भी हमारे सामने है कि हज़ारों की तादाद में लोग वहाँ पर ज़ख्मी हैं, 4-5 हज़ार शहीद हो चुके हैं और दर्जनों बल्कि सैकड़ों लोग जो है वो लापता है, जिनका कोई पता ही नहीं है, जिनके बारे में डिनाई किया जा रहा है कि ये शायद वहां पर आए नहीं है। पाकिस्तान की तरफ से मैं आखिर में फलस्तीनियों को ये यकीन दिलाता हूं कि तीसरे इंतफादा के हवाले से जो भी तहरीक का ऐलान होगा, पाकिस्तान से फलस्तीन फाउंडेशन इंशाल्लाह हर तरीके से ताबून करेगी और सर फहरिस्त रहेगी।
بہت بہت شکریہ آپ کا. ناظرین آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی. بہرحال اس وقت غاصب صہیونی حکومت کی طرف سے اور اس کے ذریعے جو بیت المقدس غرب اردن اور فلسطین کے تمام علاقوں میں وحشی گری کا کھیل کھیلا جا رہا ہے, ظاہر ہے کہ یہ عالم اسلام کی نگاہوں سے پوشیدہ نہیں ہے, لیکن افسوس یہ کہ عالم اسلام کے حکمراں جو ہیں وہ خاموش تماشائی بنے بیٹھے ہوئے ہیں, اور بعض حکمرانوں کی طرف سے تو یہ خاموشی انتہائی مجرمانہ نوعیت کی ہے. اور ظاہر ہے کہ جیسے ہمارے مہمانوں نے کہا, مہمانوں نے کہ منا کا ثانیہ ہو یا مقبوضہ فلسطین کے علاقوں میں جو اس وقت کاروائیاں صہیونی حکومت کی جاری ہیں, ان دونوں میں گہرا رابطہ ہے. اور ظاہر ہے کہ جب تک عالم اسلام کے بعض حکمراں صہیونی حکومت کا اس طرح سے ساتھ نہیں دیں گے تو صہیونی حکومت اس پوزیشن میں نہیں ہوگی کہ اکیلے عالم اسلام سے ٹکرا سکے. افسوس سے یہ ہے کہ بعض حکمرانوں کی طرف سے صہیونی حکومت کی پیٹھ تھپتھپائی جاتی ہے, چاہے وہ غزہ پر صہیونی حکومت کا حملہ ہو, چاہے وہ لبنان پر صہیونی حکومت کی مسلط کردہ 33 روزہ جنگ ہو, سب میں بعض عرب حکومتوں کی طرف سے اسرائیل کو ہری جھنڈی دکھائی گئی تھی. اگلے پروگرام تک کے لیے مجھے علی باسی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ.